نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. خلاصہ قرآن کے سلسلے میں 23 پارے کا پہلا رب ہے، لیکن ہم اس کو سورت یاسین سے شروع کریں گے جو کہ 22 پارے کے آخر میں ہے. چند باتیں سورت کے بارے میں. سورت یاسین قرآن پاک کی بہت معروف اور خوبصورت سورت ہے. پہلا ہی لفظ اس کا یاسین اس سورت کا نام ہے. یہ سورت اپنے مضامین کے اعتبار سے مکہ کے درمیانے دور یا پھر آخری دور کی ہے. اس سورت کا بنیادی مضمون توحید، رسالہ اور آخرت ہے. گویا کہ اب یہ کہہ سکتے ہیں کہ مکی دور میں نازل ہوئے قرآن کا خلاصہ ہے. روایات میں ملتا ہے کہ مرنے والوں کے قریب اس سورت کو پڑھا جائے. اس کی حکمت سے سمجھ آتی ہے کہ مرتے مرتے وہ اسلام کے بنیادی عقائد پہ غور کر لے، اور اگر اس میں کہیں کوئی کمی بیشی ہے تو اس کو دور کرے. لیکن سوچنے کی بات ہے کہ اگر آج ہم پڑھتے بھی ہیں تو کیا پڑھنے والے کو سمجھ آتی ہے؟ اور اگر کوئی ہم پہ کل پڑھے گا تو کیا ہم اس وقت سمجھ رہے ہوں گے؟ اور کیا بڑی بات ہے کہ کوئی پڑھے گا کہ نہیں پڑھے گا؟ تو ضرورت ہے اس بات کی کہ ہم خود ہی پڑھ لیں. وہ قرآن جو خود انسان سمجھ کے پڑھتا ہے اس سے زندگی کا رخ بدلتا ہے. ہم موت کا رخ بدلنا چاہتے ہیں سورت فاتحہ پڑھ کے مرنے والوں پہ اور سورت یاسین پڑھ کے، حالانکہ قرآن زندوں کی کتاب تھی. بہرحال اس سورت میں کائنات کے اندر پھیلی ہوئی نشانیوں کا بھی بہت تذکرہ ہے کہ کچھ چیزیں ایسی ہیں جو انسان کو بغیر غور و فکر کیے یا بغیر محنت کیے بھی سمجھ آتی ہیں، لیکن کچھ چیزیں ایسی ہیں کہ اس کو سمجھنا پڑے گا. اس سورت میں نبی صلی اللہ علیہ وسلم کا بے لوس ہو کر اللہ کی بات پہنچانے کا انداز اب ہمیں دکھتا ہے کہ لوگ مانے نہ مانے آپ اپنا کام کر رہے ہیں. اور پیغام اس میں یہ ہے کہ اس کی فکر نہ کرو کتنوں نے سنا، یہ دیکھو کہ ایک سن رہا ہے کہ نہیں. اصل میں دائی دین کا قبلہ درست کیا جا رہا ہے اس صورت میں کہ بہت ساروں کو سنانے کے شوق میں یا کوئی نہیں سن رہا اور کہنا چھوڑ دو، اس کی بجائے صرف ایک اللہ کو سنا دو جو انشاءاللہ تمہارے کہے سنے کو ضائع نہیں کرے گا. آئیے سورت کو شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. یاسین والقرآن الحکیم انک لمن المرسلین علی صراط مستقیم تنزیل العزیز الرحیم. اللہ کے نام سے جو بے انتہا مہربان اور رحم فرمانے والا ہے. یاسین قسم ہے قرآن حکیم کی، تم یقیناً رسولوں میں سے ہو، سیدھے راستے پر ہو، اور یہ قرآن غالب اور رحیم ہستی کا نازل کردہ ہے. بہت ہی خوبصورت انداز ہے. بعض لوگوں نے یاسین کو حرف ندا کر کے یا اور سین کو سید کر کے نبی صلی اللہ علیہ وسلم کا خطاب کہا، کچھ نے اس کو یاسین نبی صلی اللہ علیہ وسلم کا نام کہا، لیکن ہم اس کو اچھی طرح جانتے ہیں کہ واللہ عالم بمرادہ، کہ اللہ تعالیٰ نے حروف مقطعات کے معنی نبی صلی اللہ علیہ وسلم کو بھی نہیں بتائے، تو ہم اس پہ اپنا وقت کیوں ضائع کریں؟ ہمارے لیے بھی وہ آیات بہت ساری ہیں کہ جن پہ غور کرنے سے ہمارا عمل بدلے گا. دوسری، آپ دیکھیے کہ یہاں قرآن پاک کی حکمت والی کتاب ہونے کی بات کی گئی اور ساتھ ہی ساتھ اس کی قسم کھائی گئی، لیکن دوسری ہی آیت میں نبی صلی اللہ علیہ وسلم کی رسالت کی بات کی گئی. تو آپ کہہ سکتے ہیں کہ قرآن اور سنت کو جوڑ کے یہاں صراط مستقیم بتایا گیا. یہ جملہ بہت قابل غور ہے کہ دو چیزیں لوگوں کی ہدایت کے لیے ضروری ہوتی ہیں، ایک کتاب اللہ اور ایک رجال اللہ. کتاب اللہ کیا ہے؟ اللہ کا قرآن. قرآن پڑھتے ہیں تو ہمارے عقیدے کی اصلاح ہوتی ہے. قرآن پاک پڑھتے ہوئے ایک قسم کا تھیری کا ٹیسٹ ہم دے دیتے ہیں. قرآن پاک انسان کے عقیدے کی اصلاح کر لیتا ہے، لیکن اس کی شرط کیا کہ ہم نے اپنی عقل کو اس کتاب کا تابع کیا ہو. اگر ہم نے اس کتاب کو اپنی عقل کی تاویلات سے جھٹلا دیا تو پھر کتاب ہدایت سے زیادہ ٹوٹکوں کی اور وظیفوں کی کتاب بن جاتی ہے. لیکن آپ دیکھیں کہ صرف کتاب پڑھ کے بعض دفعہ بات پوری نہیں ہوتی، تو اس کے لیے پھر انک لمن المرسلین نبی صلی اللہ علیہ وسلم کا رسول بنایا جانا. گویا کہ آپ کہہ سکتے ہیں کہ قرآن انسان کے عقیدے کی اصلاح کرتا ہے، اور رسول اور سیرت اور حدیث انسان کے عمل صالح کی اصلاح کرتا ہے. اس لیے یہاں ہمیں ان دونوں چیزوں کی ضرورت ہے. بہت سارے لوگ صرف قرآن کی بات کرتے ہیں اور بہت سارے لوگ قرآن کو بھی نہیں مانتے. تو صراط مستقیم مجموعہ ہے قرآن اور سنت کا. اللہ تعالی ہمیں اس کے اوپر عمل کی توفیق عطا فرمائے. دوسری بات دیکھیے کہ یہاں تنزیل العزیز الرحیم کی بات کی ہوئی، کہ اس کتاب کا غالب اور رحم والے کی طرف سے نازل کرنا. کیوں؟ اس لیے کہ اللہ تعالیٰ کے غلبے کا اظہار ہے، جس طرح اللہ غالب ہے اس طرح اللہ کی یہ کتاب بھی غالب ہے، اور یہ کتاب اتنی خوبصورت ہے کہ یہ خود بخود لوگوں کے دلوں پر اپنے اثرات چھوڑ دیتی ہے. اور اللہ تعالیٰ کی صفت رحمانیت کا ادھر تذکرہ کیوں کیا گیا؟ کیونکہ بہت سارے لوگ اسی صفت کی وجہ سے چوڑے ہو جاتے ہیں. وہ کہتے ہیں اللہ بڑا غفور رحیم ہے، لیکن جب انسان قرآن کو پڑھتا ہے تو اس کو پتہ چلتا ہے الذین تابوا واصلحوا، جو لوگ توبہ کرے پھر اصلاح کرے اللہ ان کے لیے غفور رحیم ہے. تو لہٰذا کبھی بھی اللہ تعالیٰ کی کسی صفت کا ناجائز فائدہ اٹھاتے ہوئے خوش فہمیوں میں نہیں پڑنا چاہیے. پھر اگلی بات دیکھیے کہ اس انداز سے ایک اور بات سمجھ آ رہی ہے کہ اختلاف کتنا تھا اس وقت. نبی صلی اللہ علیہ وسلم کی نبوت پہ شک پیدا کیا جا رہا تھا، لوگوں کے دلوں میں شبہ ڈالے جا رہے تھے، اور اللہ تعالیٰ بتا رہے ہیں کہ اے نبی آپ کو تو اپنی نبوت پر کوئی شک نہیں، لیکن یہ لوگ بار بار آپ کو جو جھٹلاتے ہیں، اس لیے بشری تقاضوں سے ہو سکتا ہے کہ آپ بھی یہ سوچنے لگ جائیں کہ شاید میں درست نہیں ہوں. تو اصل بات یہ ہے کہ آپ کو اللہ نے بھیجا، کیوں بھیجا؟ لتنذر قوما ما انذر آباؤہم فہم غافلون. کیوں بھیجا تم کو؟ اس لیے کہ تم خبردار کرو ایک ایسی قوم کو جس کے باپ دادا خبردار نہ کیے گئے، اس وجہ سے وہ غفلت میں پڑ گئے. مکہ والے کئی سال سے نبوت سے ترس رہے تھے. حضرت شعیب علیہ السلام کے بعد عرب کی سرزمین پہ کوئی نبی نہیں آیا تھا، اور اگر ڈائریکٹ نسلن دیکھا جائے تو حضرت اسماعیل علیہ السلام کے بعد اس لڑی میں کوئی نبوت نہیں تھی. لوگ پیاسے ہوئے تھے، ہدایت کے تڑپ تھی، لیکن جب اللہ نے اپنے نبی کو بھیجا تو لوگ نہ جانے کس قسم کی باتوں میں پڑ گئے، اور جس میں بہت بڑی بات اپنے باپ دادا کی اندھی تقلید کی وجہ تھی. اللہ تعالیٰ یہاں بتا رہے ہیں کہ دیکھو آج یہ کتاب آ گئی، آج یہ نبی آ گیا، لیکن لوگ منہ ہی نہیں کھولتے، لوگ ہدایت والا دل ہی نہیں لے کر آتے. یاد رکھیے کہ ہدایت کا تعلق جو ہے وہ انسان کے دل کے ساتھ ہے. آپ اس کو ایک تالے کے ساتھ مثال لے سکتے ہیں، اگر چابی ہو لیکن دروازے میں وہ ہول نہ بنا ہو جس میں چابی لگتی ہے، تو بتائیے اس چابی سے کیا ہوگا؟ بالکل اسی طرح قرآن اگر ہدایت کی چابی ہے تو دل ہمارے جو ہیں یہ دروازے کے اندر لگا ہوا ہول ہے. اگر ہم اپنے دل نہیں کھولیں گے، اگر ہم اپنے دلوں کے اندر اس چابی کو پھرنے نہیں دیں گے، تو یاد رکھیے کہ پھر ہدایت کا دروازہ کبھی نہیں کھلے گا. اللہ کا قصور نہیں ہے، آپ کتنا ہی اچھا تحفہ لے کر جائیں لیکن اگلا بندہ منہ پھیر لے تو آپ اس کو وہ تحفہ نہیں دے سکتے. اللہ ہدایت کا تحفہ بھیجتا ہے اپنے پیارے نبیوں کے ذریعے، لیکن لوگوں نے منہ ہی سیدھا نہ کیا، غفلتوں میں پڑے رہے. تو آپ بتائیے کہ ایسی قوم کے ساتھ کیا ہونا چاہیے؟ کہ وہ کتاب جو ان کی اپنی باتیں کرے، وہ کتاب جو ان کو اپنے اچھے برے کا فرق بتائے، کیا اس کتاب کو یہ لوگ پیچھے ڈال کر کیا زندگی میں کامیاب ہو سکیں گے؟ کبھی نہیں ڈریں گے. لقد حق القول علی اکثرہم فہم لا یؤمنون. ان میں سے اکثر لوگ فیصلہ عذاب کے مستحق ہو چکے ہیں، اس لیے وہ ایمان نہیں لاتے. ہم نے ان کی گردنوں میں توک ڈال دیے جن سے وہ ٹھوڑیوں تک جکڑے گئے ہیں، اس لیے وہ سر اٹھائے کھڑے ہیں. ہم نے ایک دیوار ان کے آگے کھڑی کر دی اور ایک دیوار ان کے پیچھے، ہم نے ان کو ڈھانک دیا، اب انہیں کچھ سوچتا ہی نہیں. ان کے لیے یکساں ہے کہ تم ان کو خبردار کرو یا نہ کرو، یہ نہ مانیں گے. تم تو اسی شخص کو خبردار کر سکتے ہو جو نصیحت کی پیروی کرے اور بن دیکھے خدا رحمان سے ڈرے. اس کے لیے کیا ہے؟ فرمایا ایسے شخص کو مغفرت اور اجر کریم کی بشارت دے دو. اس آیت میں بھی آپ دیکھیے تو اللہ تعالیٰ نے کچھ لوگوں کے عذاب کے مستحق ہونے کا جو فیصلہ کر لیا، اسے کیا پتہ چلتا ہے کہ انسان اپنے لیے جو فیصلے کرتا ہے اللہ تعالیٰ وہی فیصلے اس کے لیے کرتا ہے. یاد رکھیے کہ ہدایت کو پانے کے لیے اندر کی تبدیلی لازم ہے. جب تک اندر کی تبدیلی نہیں آئے گی، جب تک اندر برداشت پیدا نہیں ہوگی، باہر کی بات نہیں سمجھ آئے گی. بالکل ایک اسپنج کو دیکھ لیجیے کہ اسپنج تو موجود ہے لیکن پانی نہ آئے تو بھی کچھ نہیں جذب ہوگا، اور اگر پانی تو ہے لیکن اسپنج موجود نہیں ہے تو بھی کچھ نہیں ملے گا. بالکل اسی طرح ہدایت کی طلب ایک اسپنج کی طرح ہے، جتنا مضبوط اسپنج آپ کا ہوتا جائے گا اتنی ہدایت آپ کے لیے زیادہ سے زیادہ ہوتی جائے گی. نبیوں کے طریقہ تبلیغ پہ بھلا کس کو شک ہو سکتا ہے؟ کسی کو شک نہیں ہو سکتا. ہدایت کی بہت بڑی وجہ انسان خود ہوتا ہے. اگر کوئی لینا نہ چاہے تو دینے والا اس کو چیز دے نہیں سکتا. اللہ تعالیٰ نے ساری حجتیں تمام کی. پھر یہاں یہ نہیں کہا کہ آپ کو اس سے کچھ فائدہ نہیں ہوگا. آپ دیکھیں بہت سارے انبیاء کرام ایسے تھے کہ جن کی دعوت پہ کوئی بھی ایمان نہیں لایا، کسی پہ دو لے آئے، کسی پہ چار لے آئے، تو کیا اللہ نے ان کا اجر ضائع کیا؟ ہرگز ضائع نہیں کیا. اللہ کو سنانے کے لیے جب کوئی کام کیا جاتا ہے پھر کوئی ایک بھی نہ سنے، آپ کو آپ کی کوششوں کا بدلہ ملے گا، آپ کو اپنی تڑپ اور آپ کی طلب اور آپ کا وقت لگانے کا بدلہ ملے گا. اس لیے کبھی بھی ریزلٹس کو دیکھ کر اپنے بارے میں کامیابی یا ناکامی کا سرٹیفکیٹ نہ لیا کریں، یہ دعا کیا کرے کہ جو کام ہم کرتے ہیں اللہ تعالیٰ اس کو قبول کرے. پھر یہاں جس توق کی بات ہے، یہ ان کی ہٹ دھرمی ہے، تعصب کا توق ہے. حق کے راستے میں بہت بڑی ویکس جو ہوتی ہے وہ تعصب ہوتا ہے. ٹھوڑیوں تک جکڑے ہوئے، سر اٹھائے کھڑے ہوئے، ذرا دیکھیے ان کی گردن کی اکڑ، ان کے تکبر کا اظہار کیا جا رہا ہے اس میں. اتنے ضدی ہو گئے اپنی گردنوں میں، اپنی اکڑ میں، اس طرح سے اپنے آپ کو بڑا کر رہے ہیں کہ سننا ہی نہیں چاہ رہے. پھر ایک دیوار آگے، ایک پیچھے، تیسری آپ دیکھیے کہ تمہید اللہ نے ان کے تکبر پہ باندھی. ہٹ دھرمی ہے. نہ پچھلی تاریخ سے کوئی سبق لیتے ہیں، نہ مستقبل کے نتائج پر کبھی غور کرتے ہیں. ان کے تعصبات نے ان کو ہر طرف سے ڈھانک لیا ہے. ان کی آنکھوں پر غلط فہمیوں کے وہ پردے پڑ چکے ہیں کہ کھلے کھلے حقائق ان کو نظر نہیں آتے جو ہر سلیم الطبع انسان کو نظر آتے ہیں. تعصب سے بغیر کوئی انسان اس کائنات کو دیکھے تو ہر چیز سمجھ آ جاتی ہے کہ جس رب نے اتنی پیاری کائنات بنائی، کیا پھر وہ اتنا پیارا دین نہیں دے گا. لیکن بات یہی ہے کہ جو لوگ نہیں مانتے، پھر اللہ ان کے لیے حجت تمام کرتا ہے. ایسے لوگوں کے لیے اللہ تعالیٰ نے بتا دیا کہ ان کو ایک اتنی بڑی خبر دے دو کہ جس کے بعد شاید ان کے اندر کی آنکھیں کھل جائیں. اور وہ کیا کہ انا نحن نخرج الموت ونكتب ما قدموا وآثارهم، ہم یقیناً ایک روز مردوں کو زندہ کرنے والے ہیں، جو کچھ افعال انہوں نے کیے ہیں وہ سب ہم لکھتے جا رہے ہیں، اور جو کچھ آثار انہوں نے پیچھے چھوڑے ہیں وہ بھی ہم ثبت کر رہے ہیں. ہر ایک چیز کو ہم نے ایک کھلی کتاب میں درج کر دیا. یہ ہے وہ سوچ جو ایک انسان کو واقعی اچھے کام کرنے پہ مائل کرتی ہے، چاہے کوئی اس کی تعریف کرے نہ کرے، فائدہ ہو نہ ہو، لوگ اس سے فائدہ اٹھائے نہ اٹھائے، وہ خود سے فائدہ اٹھا رہا ہوتا ہے. اور وہ کیا کہ میرا کیا میرے دفتر میں لکھا جا رہا ہے. پیچھے رب سے بن دیکھے ڈرنے کی بات تھی، اور بات بھی یہی ہے کہ اصل اخلاص آتا ہی تب ہے کہ جب انسان بن دیکھے رب پر ایمان لے آئے. سر پہ کھڑا پولیس مین ہی انسان سے صحیح کام کرا لیتا ہے، تو کیا پھر اللہ تعالیٰ کے دیکھنے کا احساس بندے کو کام کروانے کے لیے مائل نہیں کرے گا؟ پھر آپ دیکھیے کہ ما قدم ہوا سارا ہم، یہاں انسان کے نام اعمال کے تین مختلف حصوں کا تذکرہ کر دیا. ہم سوچتے بس جو ہو گیا وہ آگے جا کے دیکھیں گے، حالانکہ نہیں. آپ دیکھیے کہ ہر اچھا کام یا برا کام جو انسان کرتا ہے وہ اللہ کے دفتر میں لکھا جاتا ہے، پائیں گے وہاں جا کے، لکھا ہوا ملے گا. سورت بنی اسرائیل میں بھی ہم پڑھ چکے کہ کل انسان الزمناہ طائرہ فی عنقہ اقرا کتابک. دوسرا وہ ہے جو ہم اپنے ارد گرد کی چیزوں پہ اپنے اثرات چھوڑ رہے ہیں، ہمارے اپنے جسم کے اعضاء پر کچھ نقش نکلتے ہیں. اس طرح کے حالات ہوتے ہیں، بس آپ دیکھیے کہ ہم اکیلے تو نہیں رہتے، ہم کسی جنگل میں نہیں رہ رہے، ہمارے ساتھ بچے ہیں، ہمارے گھروں میں لوگ ہیں، ہمارے ارد گرد لوگ ہیں، مسلم نان مسلم. کچھ نیکیاں وہ ہیں جو ہمارے اندر سے تعلق رکھتی ہیں، کسی کو نہیں پتا کہ آج ہم نے فجر کی نماز پڑھی کہ نہیں پڑھی. حالانکہ اگر وہ فجر زندہ تھی تو وہ عملی زندگی میں پورے دن میں ہمیں ٹوکے گی، لیکن یہ الگ بات ہے کہ آج ہم نے نمازوں کی پوٹلیاں الگ رکھی ہوئی ہیں اور عملی زندگی کی الگ. لیکن جب ہم ایک برے حال حلیے میں، برے رنگ روپ میں باہر آتے ہیں، تو کیا اس کا اثر دوسروں پہ نہیں پڑتا؟ کیا ما قدم ہوا سارا ہم پہ نہیں ہوتا اس کا اطلاع؟ بالکل ہوتا ہے. ایک ایک لفظ جو ہم بولتے ہیں، پھر زمین کے وہ ٹکڑے جس پر ہم نیکی یا بدی کرتے ہیں اس پہ ہمارے نشانات ثبت ہو رہے ہیں. ہر اچھے کام کے ساتھ ہی ایک اچھا کام شروع ہو جاتا ہے. آپ دیکھیے، آپ یہاں آئے، کیا آپ کا آنا صرف ایک کام ہے؟ نہیں، آپ آئے، آپ سنیں گے، آپ راستوں سے گزر کے آئے، آپ کی گاڑیوں کے سٹیمپس لگے، آپ نے کئی نیتیں کی، آپ کا پیٹرول لگا، یہ سب کچھ کل قیامت کے دن کام آئے گا. بظاہر یہ زمین ہمیں مردہ لگتی ہے، لیکن سب کچھ نوٹ کر رہی ہے. یاد رکھیے کہ ہماری اجتماعی نیکیاں ہمارے اجتماعی نظام کو متاثر کرتی ہیں. ہم اکیلے میں جب نیکیاں نہیں کر پاتے تو اجتماعی طور پہ نہیں کر پاتے، اسی طرح اجتماعی طور پہ بھی نیکیاں جو ہوتی ہیں اس کا اثر ہماری انفرادی نیکیوں پہ آتا ہے. بس آپ دیکھیے کہ گھڑی کتنے چھوٹے چھوٹے پرزوں سے مل کے بنتی ہے، لیکن اگر اس کے کچھ پرزے خراب ہو جائیں تو ساری گھڑی رک جاتی ہے. اسی طرح جب کسی معاشرے کے، کسی امت کے چند لوگ بیکار ہو جاتے ہیں تو پورے معاشرے کی ترقی رک جاتی ہے. آج آپ دیکھیے کہ عورت کو جب یہ سمجھ آ رہا ہے کہ اللہ تعالیٰ نے عورت کو ایک بڑے کام کے لیے چنا ہے، اس کی گود میں اللہ نے نسلوں کو پالا، تو آج ویس جو ہے عورت کے زندہ ہونے پہ پریشان ہے. اللہ نے جس طرح عورت کو پیدا کیا، اس نے اس کو بنایا، اسی طرح وہ اس کو بتا رہا ہے کہ دیکھو کس طریقے سے تم نے کائنات پہ رہنا ہے. ایسے لگتا ہے کہ آج ایک عورت اسلام کو پیدا کر رہی ہے. آج کی عورت کو حقیقت میں اس بات کا احساس ہو رہا ہے کہ واقعی جس طرح اللہ تعالیٰ نے اس کو پیدا کیا ہے، آج اسی طرح اس نے بچوں کی طرح اسلام کو بھی پیدا کرنا ہے. جس طرح پیدا ہوتے ہی بچہ بڑا نحیف ہوتا ہے، کمزور ہوتا ہے، پھر اس کو توجہ کی ضرورت ہوتی ہے، بالکل آج کے دور میں ایسے لگتا ہے کہ بہت سالوں کی کمزوریوں کی وجہ سے اسلام بھی کمزور ہو گیا. और अगर आज के दौर में अगर इंसान अपने आप को ही रखे कि बस मैं बहुत न्यूट्रल हूँ, मुझे क्या दुनिया में क्या हो रहा है, तो ये बहुत बड़ा जुर्म है। एक इंग्लिश का मुहावरा है जिसका खुलासा क्या है कि नुकसान दुश्मनों के बोलने से नहीं होता बल्कि दोस्तों के चुप रहने से होता है। आज के दौर में अगर मुसलमान इस चीज पे अमल करते हैं तो खुद देख लेते हैं कि गैरों से इस्लाम को इतना नुकसान नहीं हो रहा जितना हम मुसलमानों के चुप रहने पे होता है। कयामत के दिन याद रखिए, कुछ चीजें क्रेडिट के तौर पे हमें मिलेंगी और कुछ डेबिट के तौर पे मिलेंगी। एक एक लफ्ज हमारे सामने आएगा। आप कोई गीबत करते हुए गाड़ी के अंदर गुजरते हैं, वो गाड़ी जहां से गुजरती है आपके नक्श सत्य है। कल 24 घंटे पहले जिस वक्त हम इस कायनात में थे, आज उससे बहुत मुख्तलिफ जगह पे हैं। हम एक बहुत बड़े जहाज में सवार हैं, ये जमीन एक जहाज है। तो नेकियां या बदियां करते हुए इस पूरी कायनात पे हमारे निशान लग रहे हैं, इस शऊर की जरूरत है। और सबसे बढ़ के ये है कि व्हाट वी आर लीविंग बिहाइंड, आसार होम, तुम्हारे पीछे क्या छुट रहा है, तुम अपने से कायनात में क्या निशान छोड़ रहे हो, क्या ट्रेंड सेट कर रहे हो, और तुम कैसी नस्लें कैसे बच्चे छोड़ के जा रहे हो। तुम बताओ कि तुमने इंसानियत के हक में फूल बोए हैं या कांटे बो गए हो, तुमने भलाइयों को रिवाज दिया या बुराइयों को पैदा किया। तो याद रखो, जो कुछ किया है इस फसल को अच्छे या बुरे सूरत में देखने के लिए तैयार है, जो क़यामत के दिन अल्लाह इन मुर्दों को लाएगा। इसके बाद आगे अब एक वाक्या है जिसकी बुनियाद दाइये दी, अल्लाह का दीन फैलाने वालों को किस तरीके से सामना करना पड़ता है मुख्तलिफ हालात से, इसका तज़किरा है। वद्रिब लहुम मसलन असहाबल क़रियति इज़ जाहल मुरसलून, इन्हें मिसाल के तौर पर उस बस्ती वालों का किस्सा सुनाओ जबकि उसमें रसूल आए थे, हमने उनकी तरफ दो रसूल भेजे और इन्होंने दोनों को झुटला दिया। सोचिए जरा, आज के दौर में अगर कोई अल्लाह का रसूल आ जाए तो क्या ख्याल है, वो लोग जो आज नमाज नहीं पढ़ते, रोजा नहीं रखते, वो एकदम उनको मान जाएंगे, आज भी झुटलाएंगे? जो आज रसूलों की तालीमात को नहीं मान रहे, वल्लाही वल्लाही वो रसूलों का भी इनकार कर देंगे। और रसूल पर ईमान हो तो इससे कोई फर्क नहीं पड़ता कि रसूल ने बोल के ये चीज दी, करके दिखाई, हम तक कैसे पहुंची, इंसान मानने लगता है। दो को झुटलाया, एक को नहीं दो को, और एक रसूल को झुटलाना एक इंसान के लिए कितनी बदबख्ती की बात है। अल्लाह ने फिर भी हुज्जत तमाम की, अपने अलहादी होने का सबूत दिया, कैसे? फिर हमने तीसरा इनके लिए भेजा, इन सब ने कहा हम तुम्हारी तरफ रसूल की हैसियत में भेजे गए हैं। यहां से पता चलता है कि एक एक वक्त में एक एक जगह पे एक से ज्यादा नबी भी आए हैं। बस्ती वालों ने कहा तुम कुछ नहीं हो मगर हम जैसे चंद इंसान, और खुदा रहमान ने हरगिज कोई चीज नाजिल नहीं की, तुम महज झूठ बोलते हो। यहाँ देखिए कि चिड़ है ना, बस कहते कि वाकई एक बस्ती थी, शाम का इलाका था, जिसमें रसूलों का जिक्र है, हजरत ईसा अलैहिस्सलाम ने इनको तबलीग के लिए भेजा था। लेकिन अगर सारी बातों को जमा करें तो हमें इसमें अपने लिए अमल की बात मिलती है कि लोग झुटलाते हैं तो झुटला दें, तुम अपना काम नहीं छोड़ना। फिर दूसरी बात इससे एक और पता चलती है, और वो क्या है कि अगर आप किसी को दीन की कोई बात बताएं और वो ना माने तो दूसरा तरीका इख्तियार करें, वो भी ना माने तो तीसरा तरीका इख्तियार करें। आज रसूल तो नहीं आ रहे लेकिन रसूलों ने तबलीग का तरीका तो सिखा दिया। बस आप देखिए कि अगर कोई बच्चा दूध नहीं पीता तो आप माँ को देखते हैं किस तड़प से दूध पिलाती है, कभी उसको चॉकलेट डाल के पिलाती है, कभी मिल्क शेक बना के पिलाती है, कभी आइसक्रीम खिला देती है कि चलो इसी बहाने कुछ दूध तो अंदर जाएगा। तो जब हमें दुनियावी सेहत का इतना ख्याल है तो क्या हिदायत के लिए हम अपने बच्चों को माइल नहीं कर सकते? और आज के दौर का एक ये भी शोष है, जी बच्चे नहीं मानते, जी बच्चों का दिल नहीं करता, बच्चे वहां जाते हैं जहां उनका दिल जाता है, बच्चे उस मस्जिद में जाना चाहते हैं जहां उनको मजा आता है। तो मजे के लिए आपने उनको नहीं दुनिया में भेजा। इसलिए बचपन से अगर हम अपने बच्चों के ऊपर नजर रखें तो आप देखेंगे कि बड़े होने तक वो हमारे साथ लगे रहेंगे, कि हमारी माँ जो फैसला करती है हमें वही मानना पड़ता है। फिर इसमें आप देखिए कि उन्होंने रसूलों की चिड़ में अपने लिए बद्दुआ मांग ली, क्या? रसूलों ने कहा हमारा रब जानता है कि हम जरूर तुम्हारी तरफ रसूल बनाकर भेजे गए हैं और हम पर साफ साफ पैगाम पहुंचा देने के सिवा कोई जिम्मेदारी नहीं। बस्ती वाले कहने लगे हम तो तुम्हें अपने लिए फाले बद समझते हैं, यानी तुमने आके हमारा मजा ही खत्म कर दिया, गुनाहों का भी मजा खत्म हो गया, चलो नेकियों में तो अभी मजा नहीं आ रहा हमको, अगर तुम बाज ना आए तो हम तुमको संसार कर देंगे और हमसे तुम बड़ी दर्दनाक सजा पाओगे। रसूलों ने जवाब दिया तुम्हारी फाले बद तो तुम्हारे अपने साथ लगी हुई है, क्या ये बातें तुम इसलिए करते हो कि तुमको नसीहत की गई, असल बात यह कि तुम हज से गुजरे हुए लोग हो। आप देखिए कि अल्लाह ताला किस तरीके से ये पैगाम हमें देके सिखा रहा है, कैसे लोग नबियों को और नेकियां करने वाले को फाले बद समझते हैं। आज भी लोग समझते हैं, चले आज इस तरह से खुल के नहीं कहते होंगे, लेकिन आज साफ जहन में आता है कि जो दीन पे आ गए बस अब वो दुनिया गई। अब सब ये शुरू हो गए ना कहना, ये तुमने कह दिया था ना इसलिए ये हुआ, तुमने पहले ये बात कह दी थी। यानी बहुत दफा दीन की बात करने वालों या गुनाहों पे रोकने वालों को बाज लोग इस तरह से भी ताने देते हैं कि वैसे तो गलत नहीं होना था, ये नुकसान नहीं होना था, लेकिन चूंकि तुमने शुरू में ये बद्दुआ दे दी थी तो ये होने वाली बात है। तो इन सारी बातों से नबी सल्लम को तसल्ली दिलाई जा रही है कि देखिए हालात हर नबी के साथ इसी किस्म के हुए। अब लोग एक तरफ से नहीं माने, दूसरी तरफ से नहीं माने, तो तीसरी तरफ से नहीं माने, यानी बड़े बड़े अंबिया कराम की बात नहीं माने। लेकिन अल्लाह ताला ने फिर एक और जरिया पैदा किया, और वो क्या, वजा मिन अक्सल मदीनती रजुल यसअ काल या कौम इत्तबिउल मुरसलीन। इतने में शहर के दूर दराज गोशे से एक शख्स दौड़ता हुआ आया और बोला, ए मेरी कौम के लोगों, रसूलों की पैरवी इख्तियार करो, पैरवी करो इन लोगों की जो तुमसे कोई अजर नहीं चाहते और ठीक रास्ते पर हैं। यहाँ देखिए हक को भी माना और ऐलान भी किया, और करीब वालों ने जुटलाया तो दूर से यानी गैब से मदद आ गई। आज भी नेकी पर चलने वालों को खुशखबरी है इस बात पे, और वो क्या कि अगर आपके घर वाले नहीं मानते तो दूसरे मानेंगे, रिश्तेदार नहीं मानते तो बाद में दूर वाले लोग मान जाएंगे। आप इस रास्ते पे चलते जाइए, अल्लाह ताला आपके लिए आसानियां करेगा। और यहां से ये भी पता चलता है कि इसने ये बात नहीं सोची कि अच्छा उन्होंने तो नबियों की नहीं मानी, मेरी कैसे मानेंगे, कोई बड़ी बात नहीं, आप अपने हिस्से का काम करते जाए। फिर देखिए अल्लाह ताला कैसे उनके लिए रास्ते बनाता है, और फिर वही बात बार बार के लोग माने ना माने, अल्लाह आपकी बात से मान जाएगा, वो आपका अजर लिख देगा। अब तबलीग का अंदाज देखिए कितना खूबसूरत है उसके बात करने का, कि देखो अगर तुम्हें तुम्हारी बात पे तुम्हें खुश करने के लिए मैं ऐसे काम कर लूं तो बताओ फिर अगर अल्लाह मुझे पकड़ना चाहे तो मेरी मदद कौन करेगा। यहां से पता चलता है कि इंसान को नेकी करते हुए भी अल्लाह से डरना चाहिए। ऐसा ना हो कि तुम नेकी करते हुए बहुत ही सर पे चढ़ जाओ कि हाँ जी अब हम तो अल्लाह के बड़े प्यारे और चहीते हो गए, और जैसे बास लोगों का ख्याल है कि फलां बुजुर्ग अल्लाह के इतने प्यारे थे कि अल्लाह उनकी बिल्कुल नहीं मोड़ता था। अब यहां उसने ये बातें करके उनके जरा शोर को झुंझाड़ा, लेकिन लोगों का हाल देख लीजिए, क्या आखिरकार इन लोगों ने इसको कत्ल कर डाला और इस शख्स से कह दिया कि दाखिल हो जा जन्नत में। इसने कहा, काश मेरी कौम को ये मालूम होता कि मेरे रब ने किस चीज की बदौलत मेरी मगफरत कर दी। आप देखिए कि लोग खैर ख्वाहों के साथ यही कुछ करते हैं, लेकिन उन्होंने उसको दुनिया से निकाला, अल्लाह ने जन्नतों के दरवाजे खोल दिए। आज भी जब नेकी पर चलने लगते हैं ना, मिसाल है कि कुरान की तरफ आ गए, हिजाब करने लग गए, तो लोग दुश्मन होते हैं, तो उसका यही जवाब दिया करे, क्या मैं उस रब का हुक्म ना मानू जिसने मुझे पैदा किया, क्या मैं उस जात को छोड़ दू। और फिर आप देखिए कि यहाँ उस शख्स को कत्ल कर दिया, ये एकदम तो नहीं हो गया होगा, और उससे कहा क्या था उनको, क्या उस शख्स ने उनका कोई कत्ल किया था। लेकिन याद रखिए जब दुनियादारों के मुफादात पे दीन की वजह से चोट पड़ती है, जद पड़ती है, तो उनको दीनदार लोग बर्दाश्त नहीं होते, वो कहते हैं इनको रास्ते से निकाल दो, ये हमारे रंग में भंग डालते हैं। और यहां से ये भी पता चलता है कि शहीद मरते ही जन्नत में दाखिल हो जाता है, बाकी लोग तो बरजख का वक्त कब्र में गुजारते हैं, लेकिन शहीद जन्नतों में गुजारता है। इसीलिए तो आप देखिए जो लोग शहादत के दर्जे पढ़ लेते हैं ना, उनको जिहाद फी सबीलिल्लाह बोझ नहीं नेमत लगता। आप सहाबा कराम के किस्से अपने बच्चों को सुनाते हैं, अगर आप उनकी स्टोरी सुनते हैं पढ़ते हैं, आप यकीन करें बच्चों के दिल में इतना जज्बे जिहाद पैदा हो जाता है कि उनको जन्नत सामने दिखने लगती है, क्योंकि मौत के बाद एक बहुत बड़ा खौफ कब्र का होता है, और अजाबे कब्र की वजह से बाद दफा इंसान जन्नत या जहन्नुम का भी नहीं सोच पाता कि पता नहीं बीच में क्या होना है। लेकिन आप सोचिए अगर किसी से कहा जाए कि तुम्हारा वेटिंग पीरियड भी बहुत अच्छा है, इसको यूं समझे कि जैसे कोई जहाज में जाता है तो उसने फर्स्ट क्लास की टिकट बुक कराई हुई है, लेकिन जो वेटिंग पीरियड जहाज में अगर उसका वो खराब होता है तो उसको मजा नहीं आता। उसके लिए अगर उसको आज लाउंजेस मिल गए और उसके कार्ड्स हैं और वो यहाँ जाए खाए, तो उनको वेट करना भी मुश्किल नहीं लगता। मैंने देखा कि वही लोग जो बहुत देर से जाते हैं जहाजों में जाने के लिए, वो अब जल्दी जाने लगे, कहते हैं मेरे पास कार्ड है, वहां खाएंगे पिएंगे तो अच्छी बात है, फिर जहाज में जाएंगे, वरना हमारे ये पैसे जाया हो जाएंगे। तो कब्र क्या है, वेटिंग लाउंज है, आप बोर्डिंग पास ले चुके हैं, अब उसके बाद आप पहुंच रहे हैं, लेकिन असल बात यह कि कुछ किया हो, कुछ कीमत, कुछ पेमेंट्स जहां से अदा की हो। वमा अनज़लना अला क़ौमिही मिन बादिही मिन जुंदिन मिनस समाई वमा कुन्ना मुनज़िलीन। अच्छा पीछे वाले से शायद एक थोड़ा सा जुमला रह गया था, काश मेरी कौम को ये मालूम होता कि मेरे रब ने किस चीज की बदौलत मेरी मगफरत फरमा दी और मुझे बाइज्जत लोगों में दाखिल कर दिया। اس کے بعد اس کی قوم پر ہم نے آسمان سے کوئی لشکر نہیں اتارا، ہمیں لشکر بھیجنے کی کوئی حاجت نہ تھی، بس ایک دھماکہ ہوا اور یکا یک وہ سب اچکے رہ گئے۔ افسوس بندوں کے حال پر، جو رسول بھی ان کے پاس آیا اس کا وہ مذاق ہی اڑاتے رہے، کیا انہوں نے دیکھا نہیں کہ ان سے پہلے کتنی ہی قوموں کو ہم ہلاک کر چکے ہیں، اور اس کے بعد وہ پھر کبھی ان کی طرف پلٹ کر نہ آئے، اور ان سب کو ایک روز ہمارے سامنے حاضر کیا جانا ہے۔ اللہ اکبر۔ اب دیکھیے، ذرا سی دیر کی قربانی کی نا، قیامت تک کے لیے آثار بن گئی آیت اس کے لیے۔ اللہ کے نبی نے اس شخص کے لیے جس کا نام روایت میں حبیب آتا ہے فرمایا، یہ وہ شخص ہے کہ جس نے جیتے جی بھی لوگوں کی خیر خواہی کی اور مرنے کے بعد بھی خیر خواہی کی۔ اس نے اللہ سے خواہش کی تھی کہ اللہ میری قوم کو دکھا کہ تو نے مجھے کتنا اچھا حل کیا۔ یہ اس لیے نہیں تھا کہ میں فخر کروں اور ہاں ہاں ہی کروں، اس لیے تھا کہ چلو میری بات سن کے اگر نہیں وہ دین پہ آئے تو میرا انجام سن کے دین پہ آ جائیں، کہ اچھا یہ سچا تھا تو تبھی اس کے ساتھ ہوا۔ اور یقین کریں، یہ سراسر خیر خواہی کے سوا یہ بات دل میں نہیں آتی۔ اس کے لیے انسان کو بہت زیادہ اپنے دل کو سچا کرنا پڑتا ہے، پاک دامن رہنا پڑتا ہے، پھر یہ باتیں سمجھ آتی ہیں۔ اور اس سے یہاں یہ بھی پتہ چلتا ہے کہ آخری دم تک خیر خواہی، آخری دم تک کبھی کوئی فتویٰ نہ دے کے آئیں کسی کے بارے میں کہ اب یہ نہیں سلجھے گا، یہ نہیں سندھرے گا، اور اس کے ساتھ یہ نہیں ہوگا، وہ نہیں ہوگا۔ اللہ تعالیٰ کہتے ہیں اس کو تو مارا، لیکن اس کے بعد وہ قوم بھی نہیں زندہ رہی۔ اصل میں نبی صلی اللہ علیہ وسلم کو بھی اشارے دیے جا رہے ہیں کہ آج آپ کو مکہ سے نکالنے والے، بالکل مکی دور کی آخر کی صورت ہے یہ، کہ آپ کو مکہ سے نکالنے کی دھمکیاں دینے والے یہ بھی اب زیادہ دن نہیں رہیں گے، آپ کو تو انہوں نے وہاں سے نکالا ہے یا نکالنے کی کوشش ہے، خود یہ قیامت تک وہاں داخل نہیں ہو سکیں گے۔ اس کے بعد شعور کو بیدار کرنے والے کچھ دلائل ہیں کائنات میں سے، وایت اللہم الارض المیتا، ان لوگوں کے لیے بے جان زمین کی ایک نشانی ہے، ہم نے اس کو زندگی بخشی اور اس سے غلہ نکالا جسے یہ کھاتے ہیں، ہم نے اس میں کھجوروں اور انگوروں کے باغ پیدا کیے اور ان کے اندر سے چشمے پھوڑ نکالے تاکہ یہ اس کے پھل کھائیں، یہ سب کچھ ان کے اپنے ہاتھوں کا پیدا کیا ہوا نہیں ہے، پھر کیا یہ شکر ادا نہیں کرتے؟ پاک ہے وہ ذات جس نے ہر قسم کے جوڑے پیدا کیے، خواہ وہ زمین کی نباتات میں سے ہوں یا خود ان کی اپنی جنس یعنی نوع انسانی میں سے یا ان اشیاء میں سے جن کو یہ جانتے تک نہیں۔ کیا پتا چلا زمین میں کیا نشانی ہے؟ اور زمین میں یہ نشانی ہے کہ امانت دار بنو، ایک بیج لیتی ہے اور کتنے سینکڑوں بیج بنا کے پلٹا دیتی ہے۔ اور زمین میں کیا نشانی ہے کہ با مقصد بنو، لوگوں کے فائدے کا بنو۔ اور زمین سکھاتی کہ عاجز بنو، تمہیں لوگ اپنے پاؤں کے نیچے رونتے ہیں لیکن تم اف نہیں کرتی، پھر بھی ان کو فائدہ دیتی ہو۔ اور زمین میں یہ نشانی ہے کہ جیسا کرو گے ویسا بھرو گے، یہ نہیں ہو سکتا کہ آپ ببول کا بیج ڈالیں اور آپ کو وہاں سے میٹھے آم ملے۔ ایک نشانی، آپ دیکھیے بار بار جہاں لفظ آیت آئے گا اس پہ غور کیا کرے، اس بے جان زمین کو اللہ نے ہمارا استاد بنا کر زمین پہ بچھایا ہوا ہے ہمارے قدموں کے نیچے، لیکن اگر ایک انسان نہ غور کرے نہ دیکھے تو اس کی مرضی ہے۔ پھر اللہ تعالیٰ کچھ اور چیزیں بتاتے ہیں، ایک اور نشانی، اب اس پہ بھی غور آپ نے خود کرنا ہے۔ وایت لہم اللیل، ان کے لیے ایک اور نشانی رات ہے۔ کبھی ہم نے سورج یاسین پڑھتے ہوئے یہ نشانیاں لی ہیں کہ زمین ہمیں کتنے سبق سکھاتی ہے؟ ہم تو پڑھ لیتے ہیں 60 دفعہ 70 بار، کئی طریقوں سے سورج یاسین لوگ پڑھنا شروع ہو گئے، لیکن غور کرتے ہوئے اگر صرف اس کی نشانیوں پہ غور کرتے ہوئے دیکھیں تو حقیقت میں زندگی میں تبدیلی آ سکتی ہے۔ پھر آپ دیکھیے کہ زمین ایک مرکز کے گرد گھومتی ہے نا، یہ بھی ہمارے لیے ایک نشانی ہے کہ تم بھی اللہ کے لیے حنیف ہو جاؤ۔ اخلاص سکھاتی ہے زمین، جو لوگ اللہ کے سوا دوسروں کو مرکز بنا کر دین کے کام کرتے ہیں وہ مستقل نہیں کر سکتے، ہمیشہ وہی دین کا کام کرے گا بندہ جو اللہ کو مرکز بناتا ہے۔ لوگوں کو دیکھ کر جو آتے ہیں وہ لوگوں کو دیکھ کر چلے بھی جاتے ہیں۔ پھر اس کے بعد نشانیاں رات کی ڈھونڈتے ہیں، کیا ان کے لیے ایک اور نشانی ہے رات میں؟ ہم اس کے اوپر سے دن ہٹا دیتے ہیں تو ان پر اندھیرا چھا جاتا ہے، اور سورج وہ اپنے ٹھکانے کی طرف چلا جا رہا ہے۔ تم بھی اپنے ٹھکانے کی طرف چلو، فوکس ہو جاؤ، کونوا للہ قانتین ہو جاؤ، کان للہ حنیفا والی کیفیت بن جاؤ۔ یہ زبردست علیم ہستی کا باندھا ہوا حساب ہے، اور چاند اس کے لیے ہم نے منزلیں مقرر کر دی، یہاں تک کہ ان سے گزرتا ہوا وہ پھر کھجور کی سوکھی شاخ کے مانند ہو جاتا ہے۔ نہ سورج کے بس میں یہ ہے کہ وہ چاند کو جا پکڑے، اور نہ رات دن پر سبقت لے جا سکتی ہے، سب ایک فلک میں تیر رہے ہیں، تم کیوں نہیں گھومتے؟ اب دیکھیے کہ اگر آپ اس رات کی نشانی پہ بھی غور کریں تو کیا پتا چلا کہ راتوں کے اندھیروں میں قیام وہی کرے گا جس کو یہ یقین ہے کہ اللہ کی ذات دیکھ رہی ہے. جو لوگوں سے اجر لینا چاہتا ہے وہ دن کی روشنی میں بہت نیکیاں کرے گا اور راتوں میں غفلت میں گزر جائے گا. پھر چاند کی نشانی آپ دیکھیے, منزلیں ہیں نا, تھوڑے سے بڑا ہوتا ہے. اسی طرح انسان کا ایمان اور تقویٰ بھی چھوٹے سے بڑا ہوتا ہے. کبھی ہمارا ایمان جو ہے وہ چودھویں کا چاند بنا ہوتا ہے, اور کبھی ہمارا ایمان بالکل ہلال بن جاتا ہے, اور کبھی تو غائب ہو جاتا ہے. لیکن بالکل مکمل طور پہ ختم نہیں ہونا چاہیے. نیکیاں کریں گے تو بڑھے گا, اور اگر دوسری طرف جائیں گے تو آپ دیکھیں گے کہ کم ہوگا. اس لیے ہمیشہ اپنے آپ کو رکھیں. پھر آپ دیکھیے کہ اللہ سبحانہ تعالیٰ نے ایک اور نشانی, اور وہ کیا, ان کے لیے یہ بھی نشانی ہے کہ ہم نے ان کی نسل کو بھری ہوئی کشتی میں سوار کر دیا, پھر ان کے لیے ویسی ہی کشتیاں اور پیدا کی جن پر یہ سوار ہوتے ہیں. ہم چاہیں تو ان کو غرق کر دیں, کوئی ان کی فریاد سننے والا نہ ہو اور کسی طرح یہ نہ بچائے جا سکے. بس ہماری رحمت ہی ہے جو ان کو پار لگاتی ہے, ایک خاص وقت تک زندگی سے فائدہ اٹھانے کا موقع دیتی ہے. کیا پتہ چلا کہ اخلاص والی کمزور کشتیاں بچ جاتی ہیں مخالفتوں کے, آزمائشوں کے بڑے بڑے طوفانوں پہ. اور منزل پر اترنا, انجام بخیر ہونا, یہ اللہ کی رحمت ہے. زندگی کی کشتی ہموار ہو یا ڈول رہی ہو, چلتے ہی جانا ہے, چلتے ہی جانا ہے. بتائیے اس کے باوجود اگر لوگ کہہ دے کہ لگا دے میرا بیڑا پار, قوالیاں آپ نے سنی ہوں گی, کس طرح لوگ حضرت علی اور اسی طرح غوث پاک اور حضر کے نام پہ لگا کے کہتے ہیں کہ لگا دے میرا بیڑا پار. اللہ کہتے ہیں ہم کشتیوں کو پار لگاتے ہیں, ہماری رحمت ہے جس کی وجہ سے ہوتا ہے. لیکن لوگ اس قسم کے کام کر کے دوسروں کے پیچھے کس طرح پہنچ جاتے ہیں. دعا کیجئے کہ اللہ سبحانہ تعالی ہمیں اپنی معرفت دے دے, کہ اللہ کے ہوتے ہوئے ہم کسی دوسرے کی طرف نہ دیکھیں. پھر لوگوں کو ایک اور طریقے سے بتایا جا رہا ہے, وَإِذَا قِيلَ لَهُمُ اتَّقُوا مَا بَيْنَ أَيْدِيكُمْ وَمَا خَلْفَكُمْ لَعَلَّكُمْ تُرْحَمُونَ. ان لوگوں سے جب کہا جاتا ہے کہ بچوں اس انجام سے جو تمہارے آگے آ رہا ہے اور تمہارے پیچھے گزر چکا ہے, شاید کہ تم پر رحم کیا جائے, تو یہ سنی انسنی کر جاتے ہیں. ان کے سامنے ان کے رب کی آیات میں سے جو آیت بھی آتی ہے یہ اس کی طرف التفات نہیں کرتے, یعنی ان کی کوئی توجہ ہی نہیں ہوتی. جب ان سے کہا جاتا ہے کہ اللہ نے جو رزق تم کو عطا کیا اس میں سے کچھ رزق اللہ کی راہ میں خرچ کر دو, تو یہ لوگ جنہوں نے کفر کیا ایمان لانے والوں کو جواب دیتے ہیں, کیا بھلا ہم ان کو کھلائیں جنہیں اگر اللہ چاہتا تو کھلا دیتا, تم تو بالکل ہی بہک گئے ہو. دیکھیں یہ بھی آج کے دور کا ایک بہت بڑا شوش ہے. کہتے ہو کہ اللہ رزاق ہے, تو پھر دنیا میں اتنے لوگ بھوکے کیوں ہیں؟ اسی ایک نان مسلم سے میری ایک دفعہ بات ہوئی, تو اس طرح سے کوئی بات ہوئی کہ اللہ بہت عادل ہے اور اللہ تعالیٰ بہت محبت کرتا ہے, تو کہنے لگی پھر بہت سارے لوگ بھوکے کیوں ہیں, مرتے کیوں ہیں؟ تو اس کو سمجھ لیجئے, اللہ نے رزق سب کا بنایا, ایک جتنا دیا, لیکن صرف بانٹ اللہ نے فرق کر دی. دو لوگوں کا رزق کسی ایک کو دے دیا. امیروں کے پاس جو آج بہت ہے نا, یہ اس لیے کہ تم وہ غریبوں کو ڈھونڈو جن کا تمہارے گھر آ گیا. یہ بالکل ایسے جیسے کسی کی میل آپ کے گھر آ جاتی ہے تو آپ ڈھونڈ کے اس کو جا کے دے آتے ہیں. اللہ چاہتا تو سب کو برابر ایکولی رزق دے دیتا. اب اسلام نے جو نظام بنایا تھا وہ کیا تھا کہ زکات دو. جب ایک مسلمان اپنے مال میں سے زکات, صدقہ اور عشر اور اسی طرح سے فطرانہ اور مال غنیمت کی صحیح بانٹ, اس سسٹم کو کائنات میں رواج دیں گے, کوئی بھوکا نہیں رہے گا. اور اس کی دلیل حضرت عمر رضی اللہ تعالیٰ عنہ کا دور ہے کہ لوگ زکات کا مال لے لے کے پھرتے تھے کہ کس کو دیں. آج دنیا میں جو بھوکا بھوکے سے بھوکا اور امیر امیر سے امیر, یہ سود کا آج کا نظام ہے. آج کی جو اکانومی ہے اصل میں یہ بالکل اینٹی اسلام ہے. کہہ لیجئے کہ یہ قسم کا اسلامک ٹیررزم ہے جس کا دنیا شکار ہے. اس کی وجہ سے آپ کو کہیں قحط زدہ لوگ دکھتے ہیں کہ کھانے کو نہیں, اور دوسری طرف یہ حال ہے کہ لوگوں کے پاس اپنے سونے چاندی کو جمع کرنے کے لیے جگہ نہیں بچ رہی کہ اتنا ان کے پاس آ گیا. تو جب ہم اللہ کے حکموں پہ چلیں گے سب کو ان کا حصہ ملے گا. ایک اور ڈراوا, اور وہ کیا, یہ لوگ کہتے ہیں کہ یہ قیامت کی دھمکی آخر کب پوری ہوگی, بتاؤ اگر تم سچے ہو. دراصل یہ جس چیز کی راہ تک رہے ہیں وہ بس ایک دھماکہ ہے جو یکا یک انہیں اس حالت میں دھر لے گا جب یہ اپنے دنیاوی معاملوں میں جھگڑ رہے ہوں گے, اور اس وقت یہ وصیت تک نہ کر سکیں گے نہ اپنے گھروں کو پلٹ سکیں گے. پھر ایک سور پھونکا جائے گا اور یکا یک اپنے رب کے حضور پیش ہونے کے لیے اپنی قبروں سے نکل پڑیں گے. گھبرا کر کہیں گے ارے یہ کس نے ہمیں ہماری خواب گاہوں سے اٹھا کھڑا کیا. کہا جائے گا یہ وہی چیز ہے جس کا خدا رحمان نے وعدہ کیا تھا, اور رسولوں کی بات سچی تھی. एक ही जोर की आवाज होगी और सब के सब हमारे सामने हाजिर कर दिए जाएंगे। देखिए कि ये है इस दुनिया की कहानी। अरबी का एक मुहावरा है कि अद दुनिया यौमन वला नाफी ही सौमन। ये दुनिया एक दिन की है और हमारा इसमें रोजा है। जो इस दुनिया में रोजा रख लेगा ना, किस चीज से, हराम से रोजा, मकरूह से रोजा, नाफरमानियों से रोजा, तो याद रखिए फिर उसको दुनिया में बहुत बड़े बड़े फितनों से अल्लाह ताला बचा लेगा। अल्लाह ताला यहाँ यही बात हमें भी बता रहे हैं कि इसराफील सूर का लुकमा बनाकर मुंह में खड़े हैं, हम कैसे आराम करें, कैसे नाफरमानी इंसान करता है। आप कहते हैं कि क्यामत के मराखिर इतने सख्त है कि अंदाजा नहीं किया जा सकता। अगर किसी को ये कहा जाए कि खुदा न खास्ता ये बिल्डिंग थोड़े देर में गिर पड़ेगी तो क्या हाल होगा, एक अलार्म बज जाए कि आग लग गई, फिर देखिए लोग किस तरह एक ही दूसरे के कदमों के नीचे रौन के मारे जाते हैं। लेकिन एक दिन ये सब कुछ होगा। खौफ आने की जरूरत है, इंसान गौर करे तो उसके लिए इसमें बहुत बड़ा सबक है। अल्लाह ताला क़यामत के कुछ मनाजिर अब हमारे सामने रखते हैं। फल जाओ मलातुस लवन अफसुन शैया, आज किसी पर जरा बराबर जुल्म न किया जाएगा और तुम्हें वैसा ही बदला दिया जाएगा जैसे तुम अमल कर रहे थे। आज जन्नती लोग मजे करने में मशगूल है, वो और उनकी बीवियां घने सायों में मसनदों पर तकिए लगाए हुए हर किस्म की लजीज चीजें खाने पीने को इनके लिए वहां मौजूद हैं। जो कुछ वो तलब करेंगे इनके लिए हाजिर है। और सबसे बढ़ के सलामुन कौलम में रब रहीम, रब रहीम की तरफ से इनको सलाम कहा गया है। आप देखिए इन्होंने दुनिया में तवील रोजा रखा हुआ था ना, कहा जिनको इफ्तार कराओ। दुनिया अगर रोजा है तो आखरत इफ्तारी है, दुनिया अगर रमजान है तो आखरत ईद का दिन है। जो करेंसी लेकर आए उससे वही खरीदेगा, जिस मुल्क में रहते हैं वहीं की करेंसी है ना। क्यामत के दिन की करेंसी नेकियां हैं। आज दुनिया में बुकिंग करानी पड़ती है, प्री रजिस्ट्रेशन इज लाजमी, इसके बगैर काम नहीं होता। अगर वहां जाके अपना सारा माल लेके फिरेंगे कि जन्नत में एक दिन का कमरा मिल जाए, नहीं मिलेगा। ये अल्लाह की शान है, ये अल्लाह की जात है जो इंसान को इस तरह के कामों के लिए दुनिया में मौका दे। कभी अपने आप को चुटकी काट के सोचे, ए अल्लाह कौन सी नेकी थी हमारी कि तूने हमें अपनी किताब के लिए लगा दिया। अल्लाह अकबर। और दूसरी तरफ एक और पैगाम है, और वो क्या, वमताजुल यौम अय्युहल मुजरिमून, ए मुजरिमो आज तुम छटकर अलग हो जाओ। आज ना इनके बीच में लगे रहो, वैसे तो बहुत थे, टीम बनी हुई थी, कोई अच्छा कर ले बुरा कर ले, मुकाबला सबका बराबर था, इंजाम सबका बराबर था। लेकिन क्यामत के दिन कोई टीम वर्क नहीं, एक फैमिली का वर्क नहीं है। बाप कहीं खड़ा है तो बीवी कहीं है, तो बेटा बेटी कहीं खड़े हैं। ये अल्लाह की शान है जो ये सब कुछ करके दुनिया में बताती है कि कोई बाप किसी बच्चों पे और कोई बच्चे बाप की नेकियों पे मान ना करें, शोहर बीवी, बीवी शोहर की पर नजरें ना लगाए। वमताज़ुल यौम, जरा आप सोचे, आप पूरी फैमिली सफर कर रही हो, किसी बिल्कुल नए मुल्क में जा रहे हो, ऐसे अजनबी एयरपोर्ट पे खड़े हैं, आपका क्या ख्याल था कि हम सब एक ही साथ जा रहे हैं, एक ही जैसा वीजा है पासपोर्ट है, लेकिन वहां एकदम आपको रोक लिया जाए, खड़ी हो जाओ इधर है औरत और बाकी सबसे कोई, इनको जल्दी से गुजारो, जहाज चलने का वक्त है। तुम्हें क्या, तुम्हारे ऊपर हमें शक है, तुम्हारे अंदर कोई मसला है, तुम्हारे पेपर वर्क में कोई प्रॉब्लम है, क्या बनेगा जब अल्लाह वहां में अलग कर देगा। हमारे ग्रोहों से, हमारे दोस्तों से, साथियों से, बस दफा हमारा नेकियों का एक तारुफ बन चुका होता है, हम उसी में बड़े खुश होते हैं कि अब हमारा बहुत अच्छा तारुफ है। लेकिन जरा सोचें कल क्यामत के दिन अल्लाह आप सबको ले दे और मुझे कह दे तू तो इधर खड़ी हो, इनको तो जाने दो, तुमसे पूछते हैं जरा तुम्हारी क्या औकात थी। अल्लाह मला तजल न मिनहुम, अल्लाह में हशर के दिन नशर ना करे। रब्बन ला तुआखिज़ना इन नसीना, अल्लाह हमें हमारी गुनाहों पे ना पकड़े। और अल्लाह माख्ज़ना क़िबतना फिल उमूरी कुल्लिहा वजीरना मिन हिस्श दुनिया व अज़ाब अल आखिरा, कि अल्लाह में दुनिया और आखिरत की रुसवाइयों से बचाना, हसरतों से बचाना। दुनिया में आप देखें कि किसी दाढ़ी वाले को कभी टीवी में आप कोई चोरी शोरी करते या इस तरह हथकड़ियां लगी देखें तो उस वक्त लोग कितनी बातें बनाते हैं, अच्छा जी मुल्ला जी ये करते थे, अच्छा जी ये मौलवियों की असल ये थी। वहां क्या बनेगा जब लोग हमें अलग करके देखेंगे कि देखो ये थी इनकी असल औकात, ये था इनका हाल। और कहा जाएगा अलम आहद इलैकुम या बनी आदम, आदम के बच्चों क्या मैंने तुमको हिदायत ना की थी कि शैतान की बंदगी ना करो, क्योंकि वो तुम्हारा खुला दुश्मन है, और मेरी ही बंदगी करो, ये सीधा रास्ता है। بتائیے دنیا میں کبھی کوئی کہتا ہے کہ میں نے شیطان کے لیے دو نفل پڑھنے ہیں، دو نفل برائے شیطان کے؟ نہیں کرتا، کوئی روزہ نہیں رکھتا شیطان کے نام پہ، کوئی بسم اللہ کی جگہ بسمی شیطان کہہ کے کھانا نہیں کھاتا، پھر یہاں بندگی سے کیا مراد ہے؟ یہ ہائی لائٹ کیجئے، بہت بڑا نقطہ ہے جو ہم تین معنی بندگی کے اور اطاعت پڑھتے رہتے ہیں، شروع سے پڑھے ہیں عبادت کے، اس میں سے ایک معنی اطاعت، اس جگہ بندگی بمانی اطاعت ہے. ہاتھ پاؤں جیسے شیطان کے راستوں میں لگائے تھے، اب رحمان کے راستوں میں لگاؤ. تم نے زندگی بھر جو کیا تھا وہ سب کچھ تمہارے سامنے آئے گا. اب دیکھیے کہ ہم سمجھ کے پڑھیں تو یہ صورت ہمارے ہوش گم کر دے. ہم لہک لہک کے بادام کھاتے کھاتے پڑھتے ہیں اس کو، اور پوچھ رہے ہوتے ہیں تو نے کتنی بار پڑھا، تو نے کتنی بار پڑھا، لیکن حقیقت یہ ہے کہ ہم نے ایک بار بھی نہیں پڑھا. ہمیں تو سمجھ ہی نہ آئی کہ یہ صورتیں ہم سے کیا مانگتی ہیں، کیا کرتی ہیں. کب پیچھے ہو جاؤ، آج تمہیں پکڑنا پڑے گا. تم دنیا میں چھٹے پھرتے تھے لیکن آج پتا چلے گا. الیوم نختم علی افواہہم وتکلمنا ایدیہم وتشہد ارجلہم بما کانوا یکسبون. آج ہم ان کے منہ بند کیے دیتے ہیں، ان کے ہاتھ ہم سے بولیں گے اور ان کے پاؤں گواہی دیں گے کہ یہ دنیا میں کیا کمائی کرتے رہے. سوچیے ذرا، اگر آج دنیا میں ہمارے ہاتھ پاؤں بولنے لگ جائیں تو کیا ہوگا؟ اگر ہمارے بچے ہمارے خلاف بولنے لگیں تو کتنی شرمندگی ہوتی ہے. گھر جا کے اس کی خوب شامت لاتے ہیں کہ تم ہمیں شرمندہ کرتے ہو، اس لیے تم کو پال رہی ہوں، تو میری شکایتیں لگاؤ. اللہ اکبر، یہ ہاتھ اور پاؤں ہمارے سکینرز ہیں، یہ ہاتھ کتاب کے صفحے ہیں. ہتھیلی کو صفن کہتے ہیں نا عربی میں، صفحہ، تو یہی پیپرز ہی ہے نا، آج ہم ان پہ لکھ رہے ہیں. ویسے ہاتھوں پہ ہم کوئی نہیں لکھتے، لیکن حقیقت ہے کہ ہم نے اپنی زندگی میں یہ سب کچھ لکھ کے رکھا ہوا ہے. تو آج کریں کیا؟ بس وہی کریں کہ جیسے ان ہاتھوں اور پاؤں کو شیطان کے راستے میں لگایا تھا، اب رحمان کے راستے میں لگا دیں، لگا دیں، کھپا دیں ان کو، ہاتھوں کو اپنے اللہ کے راستوں میں. جتنی نافرمانیاں کی اب ان ہاتھوں سے اور پاؤں سے اللہ کے راستوں میں لگائیں. اب دیکھیے، کبھی ہم کہیں جاتے ہیں نا نیکی کے لیے، جیسے یہاں آتے ہیں بالفرض، حالانکہ میں یقین سے کہہ سکتی ایسا کبھی ایک بار بھی نہیں آپ کے ساتھ ہوا ہوگا کہ آپ یہاں آئے اور آپ کو کچھ نہ ملے، چلے جائیں واپس چلے جائیں. لیکن بالفرض اگر کبھی آپ کو شیطان ڈالے بھی، تو آپ سوچا کرے آج میرے جانے سے میرے پاؤں کے پتہ نہیں کتنے گنا دھلے، کتنا بازاروں میں پھرتے تھے، کتنی اپنی ایڑیاں دکھائی تھی، کتنے گھٹنے ٹیکے تھے ہم نے. ہاتھوں سے آپ کوئی کام کریں، پورا وقت کیا، ایک دم بعد میں پھر چیز ہاتھ سے چھٹی، سارا گند پڑ گیا، پھر بھی کہ شکر اللہ، پتہ نہیں میرے ہاتھوں کے کتنے گناہ جھلے، میں نے پتہ نہیں ان ہاتھوں سے کیا کیا نافرمانیاں کی تھی. یہ تو تب پتہ چلے گا نا جب وہاں پہنچیں گے. وَلَوْ نَشَاءُ لَطَمَسْنَا عَلَىٰ عُيُونِهِمْ. ہم چاہیں تو ان کی آنکھیں موند دیں، یعنی آنکھوں کی جگہ پہ صرف گھڑے رہ جائیں، اندر سے دیکھنے کی طاقت ختم ہو جائے، پھر یہ راستے کی طرف لپک کر دیکھے. یعنی آج آنکھیں ہیں نہیں دیکھتے، کان ہیں نہیں سنتے، ہاتھ ہے کام نہیں کرتے، پاؤں ہیں یہ نہیں چلتے. کبھی ان کو کہا جائے کہ آج کر کے تو دکھاؤ، پھر راستے دکھیں گے. ہم چاہیں تو انہیں ان کی جگہ میں ہی اسی طرح مسخ کر کے رکھ دیں کہ یہ نہ آگے چل سکے نہ پیچھے پلٹ سکے. پھر بتائیں گے کہاں جاتے ہیں. آپ کو پتا ہے کہ پومپائی نام کا ایک شہر اٹلی کا تھا، فحاشی کا اڈا بن چکا تھا، سارے عام لوگ زنا کرتے تھے. ایک ایسا لاوا پھٹا کہ لوگ جس حالت میں تھے لاوے نے اس کو وہیں پریزرو کر دیا. آج اس کی کھدائی میں جب چیزیں نکلتی ہیں تو ان کے اتنے سال پرانے گناہوں کے پول کھلتے ہیں. اور کئی ظالم لوگ ایسے ہیں کہ وہیں پھر وہ اب ایسی رائڈز بنا رہے ہیں جو زلزلے کے جھٹکے دکھائیں، کیا انجوائے کرتے ہیں کیسا زلزلہ آتا ہے. میں نے خود فلوریڈا میں ایک ایسی جگہ دیکھی کہ ہم گزرے تو ایک دم جیسے خوف آیا مجھے، مجھے لگا کہ یہ بلڈنگ اتنی خستہ خال اور گرنے لگی ہے، یوں ٹیڑھی تھی اور جیسے بڑی بڑی دراڑے ہوتی ہے، بالکل گاڑی جب پاس سے گزرتی ہے تو خوف آنے لگتا ہے کہ اب ہم پہ گرے گی. تو جو ساتھی تو نے بتایا، نہیں یہ جان کے بنائی ہوئی ہے، ایڈونچر ہے کہ زلزلے کے بعد جیسے بلڈنگیں ٹوٹ پھوٹ جاتی ہیں اس طرح کی، ایسے ہی اور لوگ اندر جا رہے ہیں اور شاید اندر کوئی کسینہ ہی تھا، خوف نہیں آتا. کبھی انسان غور کر کے دیکھے، اللہ کہتے رک جاؤ، کھڑے ہو جاؤ، علی مکانتکم، بات نہیں کرنی تم نے. اور حال تو لوگوں کا کیا ہے کہ جسے جتنا زیادہ جینے کا موقع ملتا ہے وہ اتنا ہی گناہ کرتا ہے. فرمایا ومن نعمر ننقص فی الخلق، جس شخص کو ہم لمبی عمر دیتے ہیں اس کی ساخت کو ہی ہم الٹ دیتے ہیں. کیا یہ حالات دیکھ کر بھی ان کو عقل نہیں آتی؟ کیا مطلب کہ جسے جتنا زیادہ جینے کا موقع ملتا ہے وہ اتنا ہی جینے کے قابل ہی نہیں رہتا. खा नहीं सकता, पहन नहीं सकता, ओढ़ नहीं सकता। आप देखिए बाद में सारी जिंदगी बड़ों को आदत होती है जमा करने की, कपड़े जमा करेंगे, खाना चीजें नहीं रखेंगे, फिर बाद में पहन ही नहीं सकते। बस अगर एक इंसान है, यंग बच्चा है, तो अपना कैरियर शुरू कर रहा है ना, अब थोड़ी चीजें उसके पास, गाड़ी भी नहीं है, सेल भी जबरदस्ती लिया है, सब कुछ किया, लेकिन बुढ़ापे तक इंसान के बहुत कुछ एसेट्स हो चुके होते हैं। जमीनें हो सकती हैं अपनी, लेकिन जा ही नहीं सकता, देख ही नहीं सकता, चल ही नहीं सकता। हमारे पास बहुत कुछ होता है बड़ी उम्र में। अमूमन देखिए कि सेविंग्स, पैसा, सोना चांदी बड़ों के पास ज्यादा होता है, यंगस्टर्स के पास नहीं होता। लेकिन उसका मजा नहीं, जेवर रखे हुए तो पहनने को दिल नहीं कर रहा, पहन लो तो अच्छे नहीं लगते, पहन लो तो लोग ही नहीं जीने देते, कि आपको क्या सूझी इस उम्र में जेवर पहनने की। ये दुनिया है, कभी सोचे तो रोज करो उस हिसाब साफ करके बंदा सोए। इसी में सुकून था, इसी में खुशी थी उस दौर के लोगों में, कि चलो आज का दिन गुजर गया, शुक्र अल्लाह जो वो तेरा, जो मेरे काम आ गया बाकी तेरे काम। आज भी अल्लाह हमारा दिल ऐसा बना दे, आप देखिए कि हमारी जिंदगियां खुशी और सुकून वाली हो जाए। मुस्तकबिल के गम में आज अपने हाल को खराब करते हुए देखते हैं। फिर अल्लाह के नबी पर लगे हुए एक इल्जाम की बात है, हमने इस नबी को शेर नहीं सिखाया और न शायरी इसको जेब ही देती है, ये तो एक नसीहत है और साफ पढ़ी जाने वाली किताब, ताकि वो हर उस शख्स को खबरदार कर दे जो जिंदा हो और इनकार करने वालों पर हुज्जत कायम हो जाए। ये कुरान अपना असर दिखाता है, अल्लाह सुबहान तआला दिखाता है कि इस नबी की बात का जो तुम्हारे दिलों पे असर होता है, तुम उसको शायरी कहते हो। पहले एक वाक्य सुनाया एक जगह पे, कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम सहाबा के साथ कहीं जा रहे थे, पानी की जरूरत थी, तो उधर से एक मुशरिक औरत जो थी वो पानी के घड़े लेकर आ रही थी। आपने उसको रोका और कहा कि हमें अपना पानी पिला दो। पानी पिया सहाबा ने, पानी पीते जा रहे हैं, घड़े उसके पूरे के पूरे हैं, कुछ नहीं कम हुआ उसके पानी में, अल्लाह की तरफ से ये मुजजा था। नबी सल्लल्लाहु अलैहि वसल्लम ने एहसान करते हुए उसके ऊपर सहाबा से कहा कि अब इसके लिए कुछ जमा करो। सहाबा जमा कर रहे हैं, कोई अजवा खजूर ला रहा है, कोई सत्तू ला रहा है, वो एक गठरी सी बन गई। फिर आपने उस मुशरिक औरत को बड़ी इज्जत और एहतराम से उसके घोड़े पे सवार किया, उसको कहा जा औरत अपने घर वालों के साथ बैठ के ये खाना खा। इतनी वो मुतासिर हुई अल्लाह के नबी के अखलाक से कि वहां जाके शोर मचा दिया, लोगों मोहम्मद सच्चे रसूल है, क्योंकि उनके साथियों ने पानी पिया, वो पानी कम ही नहीं हुआ। और आपके अच्छे अखलाक की वजह से वो इतनी आपकी डिफेंसिव हो गई कि कभी भी कोई उसके कबीले का शख्स नबी सल्लम पे हमला करता या मुसलमानों पे, तो वो रोक लेती। और उसका इतना एहसास हुआ कि अल्लाह के नबी जब उस कबीले की तरफ किसी साथी को भेजते, तो सौरत के माल को कोई कुछ ना कहता, बिलाखिर वो मुसलमान हो गई। कि आज उम्मत क्यों नहीं खड़ी हो पा रही अल्लाह के रास्ते में, इसलिए कि रातें बेकैफ है। आज अल्लाह के सामने रात को नहीं खड़े होते तो दिन में कहाँ खड़े हो, हमारी तो नींद ही खुलती नहीं है उस वक्त। तो बहरहाल दुआ करे कि अल्लाह ताला हमें ये सारे खजाने लूटने वाला बनाए, और हम इसमें से अपने लिए नसीहत की गजा लें। क्या ये लोग देखते नहीं कि हमने अपने हाथों की बनाई हुई चीजों में से इनके लिए मवेशी पैदा किए हैं, अब ये इनके मालिक हैं, हमने इन्हें इस तरह इनके बस में कर दिया है कि उनमें से किसी पर ये सवार होते हैं, किसी का ये गोश्त खाते हैं, और उनके अंदर इनके लिए तरह तरह के फवायद और मशरूबात है, क्या फिर ये शुक्र नहीं करते, अफला यशकुरून। हम कितना कुछ शुक्र करते हैं, कितनी दफा दिन में दूध का डब्बा खुलता है, किस किस चीज में दूध डलता है, लेकिन एक दफा भी भैंस याद आई, गाय याद आई, या भैंस और गाय को पैदा करने वाला याद आया, उस वक्त भी हम अपने ही रोने रो रहे होते हैं, ये नहीं है, वो नहीं है, अभी इसमें ये करना है, वो करना है। गौर करें, अपनी फ्रिज जितनी बार खोले, एक एक चीज को देखे और गौर करे, अल्लाह तेरी जात, सैलड था कटा हुआ, वो जो पत्ता मेरे पास था उसमें बीच में सुरख रंग की वेन्स थी, इतना अनबिलीवेबल, कभी नहीं खाया होगा इस तरह का, सारा पत्ता सुर्ख और उसके अंदर वेन मोटी से लेके बारीक होती और उसकी सुर्ख थी। मेरे साथ जो साथी थे मैंने उनको दिखाया, मैंने कहा इसको खाने को दिल नहीं कर रहा, इतना हसीन पत्ता सुर्ख और सबज, इतना छोटा सा पत्ता था, कहां से बनता है? हम गौर नहीं करते, हम फिक्र नहीं करते, इसीलिए अपने गमों में परेशान है। आप दुखी थे, खाना पकाने आए, उतने में आप देखिए ये सैलड काटते हुए अल्लाह से बातें करें, आपको भूल ही जाएगा क्या कह गया। इस तरह से इंसान पे खौफ हो जाता है बाकी चीजों से, और उसको अल्लाह ताला की बातें फिर ज्यादा अच्छी लगने लगती हैं। फरमाया हमने इनके लिए मवेशी पैदा किया, अब ये इनके मालिक हैं, हमने इन्हें इस तरह इनके बस में कर दिया, इनमें से किसी पर सवार होते हैं, किसी का ये गोश्त खाते हैं, और उनके अंदर इनके लिए तरह तरह के फवायद और मशरूबात हैं, क्या फिर ये शुक्रगुजार नहीं होते। ये सब कुछ होते हुए इन्होंने अल्लाह के सिवा दूसरे खुदा बना लिए हैं, और ये उम्मीद रखते हैं कि इनकी मदद की जाएगी, वो इनकी कोई मदद नहीं कर सकते, बल्कि ये लोग उल्टे इनके लिए हाजिर बाश लश्कर बने हुए हैं। अच्छा जो बातें ये बना रहे हैं वो तुमको रंजीदा ना करें, इनकी छुपी और खुली सब बातों को हम जानते हैं। इसको सोच के तो वाकई इंसान कांप जाता है। اللہ تعالیٰ کہتے کہ تم دیکھو کتنے کمزور ہو، کہاں سے آئے تھے، کیسے ہوئے. اسی لیے اب انسان کو اس کی پیدائش کی طرف توجہ کروائی جا رہی ہے کہ انسان دیکھتا نہیں کہ ہم نے اسے نطفے سے پیدا کیا، پھر وہ سریع جھگڑالو بن کر کھڑا ہو گیا، اب وہ ہم پر مثالیں چسپاں کرتا ہے اور اپنی پیدائش کو بھول جاتا ہے. کہتا ہے کون ان ہڈیوں کو زندہ کرے گا جبکہ یہ بوسیدہ ہو چکی، اس سے کہو کہ ان کو وہی زندہ کرے گا جس نے ان کو پہلی بار پیدا کیا تھا، اور وہ ہر قسم کی تخلیق کا ماہر ہے، وہی جس نے تمہارے لیے ہرے بھرے درختوں سے آگ پیدا کر دی جس سے تم اپنے چولہے روشن کرتے ہو. کیا وہ جس نے آسمانوں اور زمین کو پیدا کیا اس پر قادر نہیں کہ ان جیسوں کو پیدا کر سکے؟ کیوں نہیں، جبکہ وہ ماہر خلاق ہے. وہ تو جب کسی چیز کا ارادہ کرتا ہے تو اس کا کام بس یہ ہے کہ اسے حکم دے کہ ہو جا، اور وہ ہو جاتی ہے. صاحب کن فیکون ہے. کبھی غم نہ کرے، کبھی مایوس نہ ہو، کبھی اداس نہ ہو، بڑی سے بڑی مشکل ٹوٹ پڑے آپ کے، اللہ تو صاحب کن فیکون ہے، میری اس مشکل پہ کن کہہ دے، تیرے حکم سے یہ چیز آسان ہو جائے. فسبحان الذی بیدہ الملکوت بیدہ ملکوت کل شیء وإلیہ ترجعون. پاک ہے وہ ذات جس کے ہاتھ میں ہر چیز کا مکمل اقتدار ہے، اور اسی کی طرف تم پلٹائے جانے والے ہو. بہتر کیا ہے کہ انسان خود پلٹنے کی فکر کر لے، نہ کہ پھر ان کو پلٹایا جائے. آپ دیکھیے کہ اس سورت کو لوگ کتنے الٹے طریقوں سے پڑھتے ہیں. بعض لوگوں کو میں نے دیکھا ہے کہ مبین کے ساتھ پڑھتے ہیں، یعنی ایک لفظ شروع سے پڑھا پھر بیچ میں ایک مبین آتی ہے، شاید اس میں 7 دفعہ مبین کا لفظ ہے، ہر مبین پہ وہ پلٹ کے پڑھتے ہیں. اپنی مرضی سے الٹ پلٹ کرتے رہیں، لیکن اگر سوچیں گے، توجہ رکھیں گے، تو انشاءاللہ یہ بہت کچھ ہمارے دل کے اندر ڈالے گی. سبحانک اللہم و بحمدک، اشہد ان لا الہ الا انت، استغفرک و اتوب الیک.